سر لي أمري واحلل عقدة من لساني يفقه قولي. حجاج بن یوسف ثقفی کی شخصیت کے سلسلے میں جانکاری اور اس کے جو اعمال اور اس کے اطوار رہے ہیں، اس کا جو کردار رہا ہے، اس سے آشنائی یقیناً بہت اہم ہے، اس لیے کہ تاریخ کی جو مثبت اور وہ شخصیتیں ہیں کہ جنہوں نے راہ خدا میں قربانیاں دی ہیں، جس طرح سے ان کے کردار کو جاننا ہمارے لیے ضروری ہے کہ گویا ان کا کردار ہمارے لیے ایک
مشعل راہ.
مشعل راہ ہے،
جی
ہمارے
ہاں،
لیے ایک راستہ، ایک ڈگر معین کرتا ہے کہ کس طرح سے تم اپنے مالک کی عبادت کی راہ میں، اس کی بندگی کی راہ میں قربانیوں کے ذریعے سے کس طرح سے قریب ہو سکتے ہو اس سے. اسی طرح سے وہ منفی افراد بھی ان کے اوپر غور کرنے کی ضرورت ہے، منفی افراد بھی تاریخ کا ایک حصہ ہیں، لہٰذا ان کے اوپر ایک نظر ڈالنے کی ضرورت ہے کہ ہم کیا نہ کریں کہ جس سے راہ خدا سے دور ہوں. ایک منفی شخصیت ہے جیسا کہ آپ نے بتایا، ہولناک، تاریخ کے صفحات پر ہر طرف خون کے چھینٹے اس نے بکھیر دیے. یہ وہ شخصیت ہے کہ 42 ہجری میں اس نے دنیا میں قدم رکھا ہے، اور یوسف جو اس کا والد ہے، یوسف ثقفی، یہ حجاج کا باپ اہل علم تاریخ میں جانا گیا ہے، بزرگ لوگوں میں ہے. یہ قبیلہ ثقیف ہے، طائف میں رہتے ہیں یہ لوگ، جیسے جناب مختار طائف کے ہیں، قبیلہ ثقیف سے تعلق ہے ان کا. اس کے باپ کو اہل علم اور اہل فضل بیان کیا گیا ہے تاریخ میں، اور یہ بیان کیا گیا ہے کہ اس کا جو اس کے والد تھے وہ لوگوں کو مثلا قرآن سکھایا کرتا تھا، اور بچوں کو مثلا پڑھاتے تھے. تاریخ میں ہے کہ حجاج نے بھی اپنے والد کے پیشے کو لیا، اسی مشغلے کو لیا. دو طرح کی چیزیں اس میں تاریخ میں ملتی ہیں، کچھ وہ لوگ ہیں کہ جنہوں نے تاریخ کو ایک اپنے تمایلات کے مطابق موڑنے کی کوشش کی ہے، بڑی تعریفیں، بڑی ستائش کی ہے حجاج کی، اس کو بیان کیا ہے کہ ایک بہت بڑا قرآن کا استاد تھا اور قرآن بہت اچھا جانتا تھا، حافظ تھا قرآن کا، قرآن کو خوب اچھی طرح سمجھتا تھا، قرآن پڑھاتا تھا اپنے باپ کی طرح. لیکن اگر آپ دیکھیں تو بعض تاریخی نقول میں ملتا ہے کہ قرآن سے اس کے باپ کا تو تعلق تھا، اس کا شاید کوئی تعلق نہیں تھا.
نہیں تھا
جیسا کہ ہمیں مسعودی کا ایک قول ملتا ہے، نقل ہے، اس نے بیان کیا کہ صحیح سے حتیٰ قرآن نہیں پڑھ سکتا تھا. تو آپ دیکھیں کہ مختلف باتیں ہیں. ایک جگہ یہ ہے کہ ایک معلم ہے قرآن کا، قرآن سکھا رہا ہے بچوں کو، قرآن پڑھا رہا ہے. ایک یہ ہے کہ قرآن صحیح سے پڑھنا نہیں جانتا تھا. تو ایک آپس کا ایک تضاد دکھتا ہے. اچھا، جب اس کی آپ طبیعت کے اوپر غور کریں گے تو نہیں ہو سکتا کہ کوئی ایسا شخص جو قرآن پڑھتا ہو، قرآن سمجھتا ہو، پھر وہ اتنا بڑا ایک ظلم کرے کہ
بالکل
قرآن پڑھ بھی رہا ہے اور قرآن کی آیتوں کے مفہوم کو بھی سمجھ رہا ہے، اور پھر بالکل ان کے خلاف عمل
یعنی
کر
کہ
رہا ہے،
انسانیت ساز کتاب کی تلاوت بھی کرے اور
اور
اس کے بعد
انسانیت
انسانیت سوز
حرکتیں.
حرکت بھی کرے.
جی
بالکل بالکل.
تو اس کے ہم کردار کے اندر جو ایک یعنی ظلم کی خوگری اس کے اندر ہے، کہ ایک ایسا مزاج، تشدد آمیز مزاج، اس کے پنپنے میں مختلف لوگوں کا ہاتھ رہا ہے، خاص طور پہ آل مروان اور بنی امیہ نے ایک طرح کہا جائے کہ اس کو بنایا، اور اس نے بنی امیہ کے لیے
اپنی
انجام
خدمات
دی.
پیش کی.
اور اسی لیے کہا جاتا ہے کہ بنی امیہ کی حکومت کا ثبات اور اس کا قوام، ان کے پایوں کا مضبوط ہونا، خود وہ لوگ کہتے ہیں کہ حجاج کی بنیاد کے اوپر ہے. اور اس بات کو خوب بہت اچھی طرح عبد الملک نے بھی اس چیز کو بیان کیا کہ اگر ہماری حکومت پائیدار ہوئی ہے تو یہ حجاج کی ہی بنیاد کے اوپر
کی
ہوئی
بنیاد
ہے،
پر ہوئی.
کہ
بالکل.
حجاج نے یعنی ایک تو حجاج کے والد کی پہلے سے دوستی تھی آل مروان سے. جب مروان کو پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے نکال دیا اپنے جوار سے، اور ایک طرح سے اس کو کہا جائے کہ تبعید کر دیا، باہر بھیج دیا، تو وہ گیا طائف،
جلا وطن کر دیا.
جلا وطن کر دیا. جی، اپنے لفظ دے دیا، جلا وطن کر دیا. तो ये जिला वतनी या उसको कहा जाए निकाल दिया जाना अपनी बारगाह से बाहर, इस चीज़ को बहुत सारे लोग अगर कभी ऐसा होता है कि कहीं से निकल जाएं, जिला वतन हो जाएं, तो सोचते हैं कि क्यों हमारे साथ ऐसा हुआ। लेकिन इसने अब जो तारीख़ में है ये चला गया ताइफ, ताइफ में हज्जाज के वालिद से इसकी दोस्ती हुई, ये दोस्ती फिर आगे बढ़ी, जो ताइफ में जाके हज्जाज के वालिद से दोस्ती हुई, तो इससे मरवान की शनासाई और आशनाई हज्जाज से हुई। उसने हज्जाज को देखा कि ये अपने बाप की तरह मसलन इसके अंदर एक तेज़ी पाई जाती है, बल्कि उससे बढ़कर है। उसके बाद मरवान ने बाद में हिमायत की हज्जाज की, चूंकि साथ में रहा था हज्जाज के वालिद के, बाद में हिमायत की हज्जाज की, और अपनी हिमायतों की बुनियाद के ऊपर इसको एक जगह है कुबाला, उसका वाली बना दिया। फिर उससे जब एक मामूली सी जगह का सरदार बनाया, विलायत दे दी, तो हज्जाज को लगा कि ये मेरे लिए एक बहुत छोटा मामला है, छोटी जगह है और एक मेरी शख्सियत बड़ी है, लिहाजा उसने उसको छोड़ दिया। उसके बाद ये अबान बिन मरवान के हिफाजती दस्ते का कमांडर बना, और उसके बाद हज्जाज अब्दुल मलिक के सिपाहियों का सरदार कमांडर बना, और उसके बाद इसने सबसे बड़ा ये काम किया कि मुसब बिन ज़ुबैर से जंग में ये आगे आगे रहा, पेश पेश रहा। 12 साल अब्दुल्ला इब्न ज़ुबैर की हुकूमत एक कांटे की तरह खटक रही है, और अब इस वक्त अब्दुल मलिक ये सोचता है कि ये हुकूमत सबसे ज़्यादा ख़तरनाक है उसके लिए। इस 12 साल की हुकूमत को मुजमहल कर देना और उसको ख़त्म कर देना, इसके लिए एक बड़ी चीज़ की ज़रूरत थी, एक ऐसी शख्सियत की ज़रूरत थी जो एक बड़ा कारनामा अंजाम दे सके, और इसके लिए इंतखाब किया गया हज्जाज का। और हज्जाज ने भी तारीख में मिलता है कि अब्दुल मलिक बिन मरवान ने 70 हिजरी में मुसब को कूफे में कत्ल किया। उसके बाद जब मुसब को कत्ल कर दिया, तो अब रुख किया अब्दुल्ला इब्न ज़ुबैर का, जब इरादा किया अब्दुल्ला इब्न ज़ुबैर का, तो हज्जाज ने खुद उससे आगे कहा कि अमीर, क्या तुम जंग करने का इरादा रखते हो? अगर तुम्हें जंग करने ही का इरादा है अब्दुल्ला इब्न ज़ुबैर से, तो ये काम मैं करने के लिए तैयार हूँ।
क्यों
फिर
कोई पुरानी दुश्मनी है कोई आले जुबैर से, या कोई ऐसी बात है जिसकी वजह से ये
नहीं, ये
ऑफर?
दर हकीकत अपने आप को दिखाना चाह रहा है, एक आपस में लोग के अंदर अंदर एक टसन थी भी, लेकिन इस वक्त जो सबसे बड़ी चीज़ है वो ये कि इसको दिखाना है, अपने आप को आगे लाना है, इसके अंदर एक चीज़ का जज्बा है कि हम इस बात को पेश कर सकें कि हमारे अंदर कितनी ताकत है, कितनी तवानाई है, और किस कदर मैं अमीर की बातों को सुन सकता हूँ, अपने आप को इस तरह से पेश करना है। कहता है कि मैंने ख्वाब देखा है। हाँ, उसके पीछे अगर इल्लत आप तारीखी बयान करेंगे तो ये हो सकती है। कहता है कि मैंने ख्वाब देखा
नहीं,
है,
जो इल्लत उसने बयान की,
जो इल्लत इसने
जो वजह वो
बयान
बयान कर रहा है वो ये
की,
है।
कहता है कि मैंने ख्वाब देखा कि मैंने अब्दुल्ला इब्न ज़ुबैर का सर काट लिया है, उसके सीने पे बैठा हुआ हूँ अब्दुल्ला इब्न ज़ुबैर के, और सीने पे बैठ के उसकी खाल उतार रहा हूँ। यानी इस हद तक वो नफसियाती तौर पर ख्वाब में भी तशद्दुद यहाँ तक है।
यहाँ तक तशद्दुद था। यहाँ पे एक छोटा सा वक्फा लेते हैं नाज़रीन, एक वक्फे के बाद दोबारा आपकी खिदमत में हाजिर हूँ। नाज़रीन, एक दफ़ा फिर प्रोग्राम में खुश आमदीद कहते हैं। हज्जाज इब्ने यूसुफ की शख्सियत पे हमारी गुफ्तगू जारी है मौलाना नजीबुल हसन साहब से। अपने गुफ्तगू को आगे बढ़ाते हैं मौलाना। ख्वाब में भी तशद्दुद, और ख्वाब में भी लोगों के सर काटना और खालें उतारना।
तो ये ख्वाब में देखता है कि मैं सीने पे चढ़ के बैठा हूँ और खाल उतार रहा हूँ। इसी बात को अपने खलीफा से कहता है, अब्दुल मलिक से, कि मैंने ये ख्वाब देखा है, लिहाजा मुझे इसकी कमान दे दो और मुझे आगे जाने दो, मैं फतह करता हूँ मक्के को। अब 12 साल का ख्वाब है इनका, तो जाहिर है कि एक बड़ी चीज़ है, और हज्जाज को मौका मिला है कि अपने आप को कुछ
मनवाए साबित
मनवाए
करें।
दिखाए।
बिल्कुल,
लिहाजा अब्दुल मलिक ने 20,000 का लश्कर हवाले किया, 20,000 का लश्कर लेके चला। 72 हिजरी में इसने मक्के पर चढ़ाई की, क्योंकि इससे पहले 64 में हसीन बिन नुमैर ने चढ़ाई की थी मक्के पर, लेकिन जब उसे पता चला कि यजीद इस दुनिया से जा चुका है, वासिल जहन्नम हो चुका है, तो फिर वापस पलट गया था। उसके
मक्के
बाद अब फिर ये 72 हिजरी में दोबारा हज्जाज की
पे।
सूरत में हमला किया, और उसने फिर जाने के बाद मक्के पर हमला किया, मिंजनीक से काबे पर आग के गोले बरसाए। और इसने एक अजीब काम ये किया कि जब मसलन काबे को देख रहा है कि काबा है और लोग कितनी अजमत के कायल हैं उससे, उसके लिए सब कुछ कुर्बान देने के लिए, अब ये अपनी सिपाहियों से अपनी फौज से कह रहा है कि काबे के ऊपर गोले बरसाओ तो कौन बरसाएगा। तो इसने यानी ये मनफी कैरेक्टर है, लेकिन अपनी उसी मनफी के अंदर इसने इतना ज़्यादा वो किया कि कामयाबी हासिल करने के लिए खुद आगे बढ़ा और खुद गोले बरसाए, ताकि जो नफसियाती तौर पर
उनको
एक
हौसला
असर है
मिले
उनको हौसला
सिपाहियों
मिले,
को, आम
सिपाहियों
सिपाहियों
को,
के, कि जब
वो देखें हमारा
अमीरे
कौन।
लश्कर जब ये गोले खुद बरसा रहा है तो फिर तो
तो फिर बहरहाल
हमारे लिए
जब
क्या
जब
हैसियत है।
ये इसने ऐसा किया तो फिर लोग भी फिर आगे बढ़े, और फिर न सिर्फ इतना किया बल्कि तारीख में है कि गलाजतें गंदगियां भी फेंकी वहां पर, गंदगी भी वहां पर फेंकी, ताकि लोगों के अंदर एक हिरास पैदा हो कि कौन आ रहा है। जो काबे को यानी एक तरह से ये था कि जो
यानी
काबे
जो
को
काबतुल्लाह को, जो खुदा के घर को नहीं छोड़ रहा तो वो हमें क्या
हमें क्या
बख्शेगा।
छोड़ेगा,
बिल्कुल
अंदर से पस्पा हो जाए और फौज भी समझ जाए, जो अब्दुल्लाह इब्ने जुबैर के सिपाही हैं लश्कर है वो भी इस बात को जान लें कि ये क्या आदमी है। फिर उसके बाद ये हुआ कि बहरहाल इसने कब्जा कर लिया। ये इसकी एक सफाकियत को बयान करता है, और यहीं पर हम रुक के एक बात कहेंगे कि इसके सिलसिले में एक चीज़ मिलती है कि मसलन नमाज़ें बहुत पढ़ता था, रोज़े मसलन बहुत रखता था, और जो कुछ यानी है कि खुदा के लिए ये कहता था कि जो कुछ मुझे इस मंजिल पर पहुंचाया खुदा ने पहुंचाया, जो कुछ मेरा है वो खुदा के लिए है। ये चीज़ आप लेके आए यहाँ पर कि ये शख्स काबे के ऊपर हमला कर रहा है, आग के गोले बरसा रहा है, आपस में मेल खाती है कि नहीं खाती है ये चीज़ें? तो
बिल्कुल
ये हमें एक सोचने का एक मकाम है, क्या कोई ऐसा शख्स, चूँकि हमारे पास यानी भाई और दोस्त ऐसे हैं कि तारीख में जो कुछ है वो कहते हैं कि भाई फलां शख्सियत के बारे में ये लिखा है, कड़ी से कड़ी अगर मिलाएं उसके बाद लेके आएं,
हाँ, तारीख पे यानी हमारा ये फरीजा है कि हम तहलीली गुफ्तगू करें। हो सकता
एक
है तारीख
तजिया करें।
किसी दुश्मन ने किसी की तारीख मस्ख हो और हैबतनाक किरदार हो, जिस तरह हज्जाज को उसके लिए मदोसराई की है,
जी
तो मदोसरा को अगर इन चीज़ों पे तदबीक किया जाए, माजा चाहूँगा, अगर इन चीज़ों के ऊपर रखा जाए और इसको तोला जाए,
जी
तो जाहिर है हज्जाज की ऐसी शख्सियत है कि इसके लिए या बहुत ज़्यादा इसकी मिदहत में तारीख लिखी गई है या बहुत ज़्यादा इसकी मजम्मत में लिखी गई है। कोई दरमियानी तारीख हमें इसके बारे में नहीं मिलती कि जिसके सबब हम कह सकें कि नहीं, हो सकता है कि ये 50% इस बात का शक पैदा हो जाता है कि हाँ, हो सकता है ये शख्सियत ऐसी हो। नहीं, ऐसा नहीं है
नहीं
इसके बारे में।
लिखा तो मजम्मत में अगर देखेंगे तो सताइश में और मिदहत में, जिस तरह से मदा में कोई ऐसी चीज़ नहीं है, सब उसी में, लेकिन इसको एक रंग देने की कोशिश की गई है। वो जो जबरी अकीदा था जिसको यजीद और यजीद के बाप ने डालना चाहा था कि जो कुछ हम कर रहे हैं करबला में वो
जी
एक जबर है, ये भी इस चीज़ को यानी खुदा ये चाहता है इस चीज़ को, वही अकीदा जबर था,
जी
उसी को
जी
लेके आगे बढ़ रहा था। मतलब ये कि जो कुछ भी लिखा गया है कि खुदा की इबादत करता था, ये था जो भी करता था, उसको ये रंग दिया गया है कि जितने जुल्म भी उसने किए वो भी सब खुदा के उसमें किए हैं, क्योंकि खुदा ने कुदरत दी थी, खुदा ने ताकत दी थी।
अच्छा, इसका तर्ज सुलूक क्या था जब काबे के साथ ये इतने जुल्म व सितम काबे पर ढा सकता है खुदा के घर पे, तो आम अफराद का इसने क्या अशर किया?
देखिए आम अफराद का इसी से आप अंदाजा लगाएं कि जनाबे जैद शहीद की कब्र को इसने खोदा, जब इत्तला मिली कि मैंने जैद के सर को कलम कर दिया गया है और उनको दफन कर दिया गया किसी ने, तो आके खोदा। खोदने के बाद उसके बाद ये किया कि जला दिया, यानी एक शख्स जो इस दुनिया से जा चुका है उसकी कब्र को खोदना, खोदने के बाद नज़र आतिश कर देना, फिर खाक को उड़ा देना, इससे इसकी दरिंदगी का पता चलता है। लेकिन अब आप आइए जो दूसरे अफराद हैं, मसलन वो अफराद के जो इमाम अली अलैहिस्सलाम से अपनी दोस्ती का इज़हार करते हैं, चूँकि शदीद नफरत करता था अहले बैत अतहार अलैहिस्सलाम के चाहने वालों से, उनके मानने वालों से, खुद ये इस बात को कहता था कि हमारी नशिस्तों में, हमारी मजालिस में, हमारी महाफिल में, जहां हम आपस में बैठते हैं, कभी भी उस्मान की कोई खलीफे सबूम की कोई बुराई नहीं की गई। कहता है कि हमारे ख़ानदान के 70 लोग, यानी जिस चीज़ों पर जिन चीज़ों पर वो फ़ख्र कर रहा है वो क्या है आप इससे अंदाज़ा लगाएं, कहता है कि हमारे ख़ानदान के 70 लोग माविया और अमीर शाम के लश्कर में इमाम अली अलैहिस्सलाम के ख़िलाफ़ लड़े और लड़कर गोया उन्होंने अपनी जान हक के ऊपर कुर्बान कर दी। یعنی اس پہ افتخار، اس پہ فخر ہے، یعنی مباحات ان چیزوں کے اوپر ہے. پھر کہتا ہے کہ ہمارے خاندان کی کسی عورت نے علی کے دوستوں کے ساتھ میں کوئی رابطہ نہیں رکھا، شادی نہیں کی، بلکہ ہماری عورتوں نے نظر کی، یعنی اس سے اس کے عقائد کا پتہ لگا. ہماری عورتوں نے نظر کی کہ اگر حسین کو شہید کر دیا جائے گا تو ہم 70 اونٹ نہر کریں گے. پھر اس سے آگے بولتا ہے کہ ہمارے خاندان میں اگر کوئی علی کا نام لیتا ہے تو اس پہ سب سے پہلے گالی دیتے ہیں، نام لینے کے بعد ملامت کرتے ہیں، لعنتان کرتے ہیں، نہ صرف علی پر، علی کی اولاد پر، حسن پر، حسین پر، اور نہ صرف پر، ان کی ماں پر، یعنی جناب فاطمہ زہرا سلام اللہ علیہ. یعنی یہ اس طرح کا جب وہ اپنے آپ
نعوذ باللہ من
کو
ذالک.
پیش کر رہا ہے تو اس سے اندازہ لگتا ہے کہ کتنا شفاق ہے. لہذا اب اس کے لیے ملے گا کہ جناب قنبر، کمیل بن زیاد، سعید بن جبیر، ان تمام افراد کو اسی نے شہید کیا. اور ایک عجیب و غریب اس کا زندان تھا، جیل تھی، جس کے اوپر اس نے دیواروں کو اٹھا دیا تھا، اوپر سر یعنی چھت نہیں تھی، اور یعنی 60,000 سے زیادہ، بلکہ بعض میں ہے کہ جب یہ دنیا سے واصل ہوا کہ ظاہراً خالد بن عبداللہ قصری کے بیٹے نے حجاج کو
قتل
قتل
کیا.
کیا، تو جب یہ واصل ہوا، واصل جہنم ہوا ہے، تو تقریباً 13 سے 12 ہزار کے قریب لوگ برہنہ تھے
اس کی زندانوں
اس کے
میں جب
زندان
یہاں
میں،
آزاد کروایا
آزاد
تو
کرایا. تو یہ
ان
اس
کے
کی
جسموں پہ لباس نہیں تھے اور اس
لباس،
حالت میں تھے کہ ایک دوسرے کے محرم بھی نہیں تھے. خواتین اور مرد اکٹھے ان جیلوں میں اس کے قیدی تھے.
اسے اس کی شفاقیت کا پتہ چلتا ہے. اور جہاں پر بھی کہتا تھا میرے لیے لفظ کافر یہ بہتر ہے اس سے زیادہ کہ مثلا مجھے کوئی شیعہ کہے. اور پھر یہ جو آپ نے عام لوگوں کے لیے کہا، عام لوگوں کے لیے اتنا تھا، اتنا شفاق، کہ سب سے پہلے مرحلے میں جب آیا ہے یہ اور خطبہ دیا ہے اس نے، تو کہتا ہے کہ کوفے میں آنے کے بعد کہتا ہے کہ میں ایسے لوگوں کو دیکھ رہا ہوں کہ جن کے سر بالکل باغ میں جس طرح سے پھل پک جاتے ہیں، پکے ہوئے ہیں، وہ ان کو چننے کی ضرورت ہے. پھر کہتا ہے کہ مجھے نہیں پتا کہ میرے جو مجھ سے پہلے افراد آئے ہیں، سابقہ لوگ، انہوں نے تم سے کیا طرز سلوک اپنایا، لیکن میں تمہیں بتا دیتا ہوں، یہ تلوار ہے اور اس کا فیصلہ، اور بس یہ جو کچھ بھی حکم ہوگا میری تلوار کرے گی، اور میں کچھ سوچنے سمجھنے کے لیے تیار نہیں ہوں. اگر تم نے میری ذرا بھی مخالفت کی تو اسے تلوار ہوگی. نتیجہ یہ ہے کہ بری طرح اس نے کچلا ہے.
شفاقیت کی انتہا پہ کمال پہ نظر آیا. مختار جناب مختار ہے ثقفی سے، کیونکہ ایک ہی قبیلے کے ہیں، ان سے کوئی تعلق نظر آتا ہے حجاج کا؟
جی، جناب مختار سے قطعاً کوئی تعلق نہیں ہے، اگرچہ ایک قبیلے کے ہیں لیکن کوئی رشتہ داری اس میں نہیں ہے. اس نے یعنی اس کا یہ دیکھیں، 1,20,000 لوگوں کو جو شفاقت کی ایک چیز جو چھوٹ گئی، نکل گئی ہے، اس کی تاریخ میں خاص طور پر ملتا ہے کہ 1,20,000 لوگوں کو میدان جنگ کے باہر قتل کیا ہے. 1,20,000 معمولی بات نہیں ہے،
بالکل
1,20,000 میدان جنگ میں نہیں، میدان جنگ میں ہوتا تو ٹھیک ہے، میدان جنگ کے باہر ایک خون کی ندی اس نے بہائی ہے، ان کی نہریں بہائی ہیں، یہ اس کا چہرہ ہے. اس کے لیے اتنا کافی ہے کہ عمر ابن عبد العزیز، جس کے لیے امام معصوم کا قول ہے کہ بنی امیہ میں کچھ بہتر تھا، وہ یہ کہتا ہے کہ اگر ایک مقابلہ ہو شفاق ترین اور دہشت گرد ترین افراد کا، کہ جن کی شفاقیت کا چرچا ہو، تو ان میں سب سے آگے جو نام ہوگا وہ
حجاج ابن
حجاج
یوسف
بن یوسف
ثقفی کا
ثقفی
ہوگا.
کو ہوگا. اب جناب مختار کے سلسلے میں جو آپ نے کہا، جناب مختار سے اس کا کوئی رابطہ نہیں ہے. ہاں ایک چیز تاریخ میں ملتی ہے، اس سے لوگوں نے سمجھا ہے کہ کوئی آپس میں، صرف قبیلہ تھا، عرب کے درمیان میں قبائلی سب بہت تعصب پایا جاتا تھا. یہ
جی
ہوا کہ جب مصعب نے مختار کو شہید کیا تو ان کے ہاتھوں کو قصر کوفہ میں ٹانگ دیا تھا، گاڑ دیا تھا کیلوں کے ذریعے سے. تو اس کے لیے ملتا ہے کہ اس نے آکے ان کو اتارا، اتارا
دارال
غسل
امارہ سے
دیا،
ان کو
دار
اتار کے
عمارت سے
غسل.
اتارا اور غسل دیا. اور کہیں کہیں یہ ملتا ہے کہ قبیلے ہی بنیاد کے اوپر اس نے تعریف کی جناب مختار کی، لیکن آپس میں ان دونوں کا کوئی رابطہ نہیں.
کوئی رب نہیں ہے. جی ناظرین، جس طرح مختار ثقفی بھی قبیلے بنی ثقیف کے ہیں اور حجاج ابن یوسف بھی ثقفی قبیلے سے تعلق رکھتا ہے، لیکن دونوں کے راستوں میں فرق ہے. ایک نے شیطانی راستے کو اختیار کیا، تاریخ نے سیاہ باب اس کے لیے کھول دیے. دوسرے نے رحمانی راستے کو، ولائی راستے کو، وقت کے امام کے راستے کو اختیار کیا، تاریخ نے اس کا نام سنہری حرفوں سے لکھا. فرق صرف راستہ اختیار کرنا کا ہے کہ آپ کس راستے کو اختیار کرتے ہیں. اپنا بہت خیال رکھیے گا. اپنے میزبان کو اور ہمارے مہمان کو اجازت دیجیے. خدا حافظ.